الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله حضور نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان عالی شان ہے من صلی علی فی یوم خمسین مرہ صافحته یوم القیامہ او کما قال علیہ الصلاة والسلام ارشاد فرمایا کہ جو مجھ پر دن بھر میں 50 مرتبہ درود پاک پڑے تو کل بروز قیامت میں اس کے ساتھ مصافحہ کروں گا صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم پیارے اسلامی بھائیو مدنی چینل کے ناظرین یہ ہے پروگرام درس بخاری شریف ہم آپ کو اس میں خوش آمدید کہتے ہیں اصول ثواب کی خاطر بیان سننے سے پہلے اچھی اچھی نیتیں بھی فرما لیجئے کہ فرمان مصطفیٰ صلی اللہ علیہ وسلم ہے نیت المؤمن خیر من عملہ مومن کی نیت اس کے عمل سے بہتر ہے مدنی چینل کے ناظرین آج کے اس پروگرام میں ہم جس حدیث مبارک پر یا جس عنوان پر گفتگو کرنے جا رہے ہیں اپنی نوعیت کا بہت اہم باب ہے کہ اس میں دین کا علم سیکھنے کے لیے اپنے شہر سے سفر کرنا اور پھر دین کا علم سیکھ کر جو پیچھے رہ جانے والے لوگ ہیں خواہ وہ عزیز و اقارب ہوں رشتہ دار ہوں اپنے اہل و عیال ہوں یا دوست احباب اہل محلہ ہوں سیکھنے کے بعد ان کو جا کر کے سکھانا اس عنوان کے تحت روز روشن کی طرح واضح ہو جاتا ہے آئیے سماعت فرمائیے امام بخاری علیہ رحمت اللہ الوالی نے کتاب العلم میں باب نمبر 25 کے تحت حضرت مالک بن حویرس رضی اللہ تعالی عنہ کا ایک قول ذکر کیا وہ کہتے ہیں کہ نبی اکرم صلی اللہ تعالی علیہ وآلہ وسلم نے ہم سے فرمایا ارجعوا الى اہلیکم فعلموہم کہ تم اپنے اہل و عیال کی طرف واپس لوٹ جاؤ اور دین کا علم جا کر کے انہیں سکھاؤ شارحین حدیث نے حضرت مالک بن حویرس رضی اللہ تعالی عنہ کے اس قول کے تحت یہ لکھا ہے کہ یہ اپنی قوم کے کم و بیش 6 افراد کے ساتھ نبی اکرم صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئے تھے اسلام قبول کیا اور کافی دنوں تک کم و بیش 20 دن تک یہ نبی اکرم صلی اللہ علیہ وسلم کی بارگاہ میں ٹھہرے رہے پھر حضور نبی پاک صلی اللہ علیہ وسلم نے ان سے یہ دریافت کیا کہ تم اپنے اہل و عیال کے پاس کسے چھوڑ کر آئے ہو تو یہ کہتے ہیں کہ ہم نے بتایا کہ فلاں فلاں کو ہم اپنے اہل و عیال کے پاس چھوڑ آئے اور حقیقت یہ تھی کہ ہمارے دلوں میں اپنے اہل و عیال کا اشتیاق بڑھ رہا تھا کیونکہ ان سے فرقت ہو گئی تھی اور اس میں کم و بیش 20 دن تو گزر چکے تھے اب ہمارے دل میں ان کا خیال آنے لگا تھا ہم کچھ مشتاق تھے اپنے اہل و عیال کے بارے میں اور نبی پاک صلی اللہ علیہ وسلم آپ تو رفیق و رحیم تھے حضور نبی کریم صلی اللہ علیہ وسلم نے یہ ارشاد فرمایا کہ تم اپنے اہل و عیال کے پاس کس کس کو چھوڑ کر آئے ہو ہم نے عرض کر دیا تو نبی پاک صلی اللہ علیہ وسلم نے پھر یہ جملہ ارشاد فرمایا ارجعوا الى اہلیکم فعلموہم کہ تم اپنے اہل و عیال کی طرف لوٹ کر چلے جاؤ اور جا کر کے انہیں دین کی تعلیم دو انہیں نیکی کی دعوت دو اور تم انہیں جا کر کے इस तरह नमाज पढ़ना सिखाओ कि जिस तरह तुमने मुझे नमाज पढ़ते हुए देखा है, या तुम वैसे ही नमाज पढ़ो जैसे तुमने मुझे नमाज पढ़ते हुए देखा है। और जब नमाज का वक्त आ जाए तो तुम में से एक शख्स खड़ा हो जाए और वो अजान कहे, और जो तुम में बड़ा हो उस शख्स को आगे करो ताकि वो नमाज की इमामत करवाए। मदनी चैनल के नाजरीन, हजरत मालिक बिन हवेरस रदी अल्लाह ताला अन्हु अपने साथियों के साथ आए। ये वफद अब्द कैस था, यानी ये जो वफद है ये कबीला अब्द कैस से ताल्लुक रखने वाले थे और अहादीस मुबारका में वफद अब्द कैस के नाम से मशहूर है। ये कब आए थे? वफद अब्द कैस का जो ताल्लुक है ये कबीला रबिया से था और ये दो मर्तबा नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की खिदमत मुबारक में हाजिर हुए। पहली मर्तबा तो ये 5 हिजरी में आए थे, इसमें 13 या 14 अफराद थे, बाद ने कहा कि 6 अफराद थे। और इसी वफद के बारे में इस कौल के अंदर हजरत मालिक बिन हवेरस रदी अल्लाह ताला अन्हों ने जिक्र भी किया है, कहा कि इस वफद का जो सरबरा था वो अशज उसरी या असरी था। इस कबीले का एक और भी शख्स था जिसका नाम मुनकिस बिन हिबान था। ये सामान्य तिजारत लेकर मदीने मुनव्वरा ये आता जाता था। जब रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम हिजरत फरमाकर मदीने मुनव्वरा आए तो ये शख्स मुसलमान हो गया और नबी पाक सल्लल्लाहु अलैहि वसल्लम का एक खत लेकर अपनी कौम के पास गया। तो जब कौम को इसने दावत इस्लाम पेश की तो वो कौम भी मुसलमान हो गई। आइए मदनी चैनल के नाजरीन, इसी पहली मर्तबा के वफद के बारे में एक बहुत प्यारी हदीस मुबारक समाअत फरमाइए। ये ऐसी हदीस मुबारक है कि इससे नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को जो अल्लाह तबारक व ताला ने गैब का इल्म अता किया है उसका भी इजहार होता है। चुनाचे हजरत अबू सईद खुदरी रदी अल्लाह ताला अन्हु से यह हदीस मुबारक मरवी है। आप कहते हैं कि हम नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत मुबारक में बैठे हुए थे तो इतने में हजू नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ये फरमाने लगे कि कबीला अब्द कैस के कासिद आन पहुंचे हैं। आप कहते हैं कि हम हैरान थे कि वहां आसपास तो कोई बंदा नजर आ नहीं रहा था और हजू नबी अलैहिस्सलाम ये फरमाते हैं कि कबीला अब्द कैस के जो कासिद हैं वो आन पहुंचे हैं। गोया हजू नबी अलैहिस्सलाम को जो अल्लाह तबारक व ताला ने उलूम गैबिया अता फरमाए आपने नूर नबूवत से देख लिया कि कबीला अब्द कैस के लोग आ चुके हैं और अन करीब वो इस नशिस्त में आने वाले हैं। खैर, आप कहते हैं कि हम इसी हाल में थे, बस देख ही रहे थे कि वो कब आते हैं, कि इतने में अब्द कैस के कासिद वाके ही आन पहुंचे और आकर वो उतरे हजूर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के पास आए। उनमें एक शख्स था जिसका नाम अशज उसरी या असरी था, इसका सर फटा हुआ था। इस शख्स का नाम मुनजिर बिन आयद था, वो सब के बाद आया, यानी जो लोग आ चुके थे उनके बाद ये आया और एक मकाम में उतरा। अपनी ऊंटनी को इसने बिठा दिया, अपने कपड़े एक तरफ रखे, फिर बड़े ही इत्मीनान के साथ वकार के साथ नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की बारगाह में हाजिर हुआ। सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम देख रहे थे, आपने फरमाया ए अशद तुझ में दो ऐसी खसलतें हैं जिनको अल्लाह तबारक व ताला दोस्त रखता है। फरमाया एक तो उनमें हिल्म है और दूसरा तेरे अंदर वकार और तमकीन सहूलत भी है कि इंतहाई वकार भी इख्तियार करते हो और हिल्म और बुर्दबारी को भी इख्तियार करते हो। अशज ने अर्ज की या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, ये जो मेरी दो खसलतें हैं क्या मेरे अंदर वो पैदाइशी हैं या वो नई पैदा हुई हैं? तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने नूरे नबूवत से देखते हुए आपने इरशाद फरमाया कि ये जो तेरी खसलतें हैं ये पैदाइशी हैं, ये अल्लाह तबारक व ताला ने तुझे पैदाइशी ही अता फरमाई है। मदनी चैनल के नाजरीन, और अब्द कैस का जो दूसरा वफद था वो 9 या 10 हिजरी में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में आया था और उस दूसरे वफद में लोगों की जो तादाद थी वो कमोबेश 40 थी, जिसमें अला बिन जारूद अबदी भी एक शख्स था जो शामिल था। ये पहले किसी और मजहब में था, फिर उसके बाद ये मुसलमान हुआ। जब ये मुसलमान हुआ तो पक्का मुसलमान हुआ, यानी बहुत अच्छा मुसलमान, ऐसा कि जो अल्लाह तबारक व ताला के अहकाम पर कामिल तरीके से अमल करने वाला हो, मजबूत मुसलमान। मालिक बिन हुवैरस रदी अल्लाह ताला अनु के कौल के बाद इमाम बुखारी रहमतुल्लाह ताला अलैह ने एक हदीस मुबारक का जिक्र फरमाई। हदीस मुबारक में हजरत अबू जमरा रदी अल्लाह ताला अनु आप ये कहते हैं कि कुंतु उतरजिमु बैन इबन अब्बास व बैन अन्नास, कि मैं हजरत अब्दुल्ला इबन अब्बास और लोगों के दरमियान में मुतरजिम था, यानी मैं तर्जुमा किया करता था, क्योंकि अजमी गुरु हजरत इबन अब्बास रदी अल्लाह ताला अन्हुमा की खिदमत में मसाइल पूछने के लिए आते, चूंकि उनकी जुबान अरबी नहीं थी और वो यहां आकर हजरत अब्दुल्ला इबन अब्बास रदी अल्लाह ताला अन्हुमा से मसाइल दरियाफ्त किया करते थे। अजमी अपनी जुबान में मसला पूछते और चूंकि अबू जमरा रदी अल्लाह ताला अन्हु ये अजमियों की जुबान भी जानते थे, उनकी जुबान से सवालात सुनकर फिर उन्हें अरबी में करके हजरत अब्दुल्ला इब्ने अब्बास रदी अल्लाह ताला अन्हुमा से उसका जवाब लेते, वो अरबी में जवाब देते, फिर ये उसका तर्जुमा उनकी जुबान में करके उन्हें बता दिया करते थे। तो आप कहते हैं कि मैं हजरत अब्दुल्ला इब्ने अब्बास और लोगों के दरमियान तर्जुमा करने का काम करता था, मैं ये तर्जुमानी किया करता था और इसके फराइज मुझे मिले हुए थे और वो मैं सर अंजाम देता था। आप कहते हैं कि इन वफद अब्दुल कैस अतउन नबी सल्लल्लाहु अलैहि वसल्लम, हजरत अब्दुल्ला इब्ने अब्बास रदी अल्लाह ताला अन्हुमा ने फरमाया कि कबीला अब्द कैस का वफद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में आया। जब वफद आया तो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मनिल वफद औ मनिल कौम, यानी हजूर ने पूछा कि कौन सा वफद है या कौन सी कौम के लोग हैं, तो उन्होंने कहा रबिया, यानी हम रबिया खानदान से ताल्लुक रखते हैं। तो आका दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मरहबम बिल कौम औ बिल वफद, या तो हजूर नबी अलैहि सलाम ने वफद का लफ्ज इस्तेमाल फरमाया या फिर आपने कौम का लफ्ज इस्तेमाल फरमाया और उनको मरहबा कहा, खुश आमदीद कहा। फरमाया मरहबम बिल कौम गैरा खजाया वला नदामा, तो अल्लाह तबारक व ताला के प्यारे महबूब अलैहि सलाम ने फरमाया मरहबा इस कौम को या इस वफद को। रावी को शक है, या तो वफद का लफ्ज इस्तेमाल किया या फिर कौम का लफ्ज इस्तेमाल किया। हजूर फरमाने लगे गैर खजाया वला नदामा, ना रुसवा हो ना शर्मिंदा हो, यानी इनका आना बहुत खूब है। उसके बाद इन्होंने आकायद आलम सल्लल्लाहु अलैहि वसल्लम की बारगाह में अर्ज किया इन्ना नती का मिन शुक्कतिम बईदतिन वबैनना वबैनका हाज़ल हय्यु मिन कुफारि मुदर ولا نستطيع ان ناتيك الا في شهر حرام فبرنا بامر نخبر به من وراءنا ندخل به الجنه। अर्ज करने लगे कि हम एक दूर दराज के कोने से हजूर नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर हुए हैं और हमारे और आपके दरमियान में कुफार का एक कबीला है जिसका नाम है मुदर, उसके खौफ की वजह से हम हुर्मत वाले महीनों के अलावा और दिनों में आपके पास नहीं आ सकते, क्योंकि लड़ाइयों का डर है, परेशानी हो सकती है, कुछ भी मामला रास्ते में हमारे साथ पेश आ सकता है। क्योंकि हुर्मत वाले महीनों में ये लोग लड़ाइयां नहीं करते, इन महीनों की इज्जत और हुर्मत का ख्याल रखते हैं, इस वजह से इन दिनों में हम बगैर किसी डर और खौफ के आपकी खिदमत में आ सकते हैं, वरना इसके अलावा जब भी चाहेंगे तो हम आपके पास नहीं पहुंच सकते, क्योंकि दरमियान में कुफार का कबीला हाइल है। इसलिए आप हमें फमुरना भी अमरिन, आप हमें कोई ऐसी कतई बात बयान फरमा दीजिए कि जिसकी हम अपने पीछे रह जाने वालों को जाके खबर दे दें ताकि वो भी अमल कर लें, और वो और हम आपकी कही हुई बात पर जब अमल करें तो हमें अल्लाह तबारक व ताला इस बात का सिला या इस अमल की वजह से जन्नत अता फरमा दे। तो हजूर नबी करीम सल्लल्लाहु ताला अलैहि वालिही वसल्लम ने उन्हें चार बातों का हुक्म इरशाद फरमाया और चार बातों से उन्हें मना फरमाया। आकाए दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने जिन चार बातों का हुक्म इरशाद फरमाया वो क्या थी, आइए समाज फरमाइए। हजूर फरमाते हैं, अमरहुम बिल ईमानी बिल्लाहि वहदहु। अव्वल उन्हें आकाए दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने हुक्म देते हुए इरशाद फरमाया कि एक अल्लाह पर ईमान लाए। हजरत अब्दुल्लाह इब्ने अब्बास रदी अल्लाह ताला अन्हुमा कहते हैं, अमरहुम बिल ईमान बिल्लाही वहदहु, हजूर नबी अलैहिस्सलाम ने उनको ये हुक्म दिया कि तुम एक अल्लाह पर ईमान लाओ, यानी रब वहदहु ला शरीक है। फिर उसके बाद फरमाया कि हल तदरूना मल ईमान बिल्लाही वहदहु। आप सल्लल्लाहु अलैहि वसल्लम ने पूछा, क्या तुम जानते हो एक अल्लाह पर ईमान लाने का मतलब क्या है, मुराद क्या है? उन्होंने कहा, अल्लाहु व रसूलुहु अअलम, कि अल्लाह और उसका रसूल सल्लल्लाहु अलैहि वसल्लम ही बेहतर जानते हैं। तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम फरमाने लगे, शहादतु अल्ला इलाहा इल्लल्लाह व अन्न मुहम्मद रसूलुल्लाह, यानी एक अल्लाह पर ईमान लाने का मतलब यह है कि इस बात की गवाही देना, इस बात की शहादत देना कि अल्लाह के सिवा कोई भी माबूद नहीं है, वही माबूद बरहक है, उसी की इबादत की जाएगी और अल्लाह के सिवा कोई माबूद नहीं है, और ये कि नबी पाक सल्लल्लाहु अलैहि वसल्लम उसके सच्चे रसूल हैं। फिर उसके बाद आकाए दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, व इकामुस्सला व ईताउज़्ज़का व सियामु रमज़ान व अन तुअतु मिनल मग़नमिल खुमस, और नमाज को कायम करना, जकात को अदा करना, रमजान के रोजे रखना और माले गनीमत में से जो तुम्हें मिल जाए उसका पांचवा हिस्सा अदा करना। और फिर इन चार बातों का जिक्र फरमाया जिनसे रोक दिया गया। ये मदनी चैनल के नाजरीन, चार किस्म के बर्तन थे, चूंकि उन्होंने इन बर्तनों के बारे में हजूर नबी अलैहिस्सलाम से सवाल किया था तो आकाए दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने इन चार किस्म के बर्तनों को इस्तेमाल करने से मना फरमा दिया। वो चार किस्म के बर्तन कौन से हैं, आइए समाप्त फरमाइए। वनहाहुम अनिद्दुब्बा वल्हंतम वल्मुज़फ़त قال شعبة ربما قال والنقير وربما قال المقير। और ये चार जो चीजें हैं जिनसे मना किया वो चार किस्म के बर्तन हैं, और वो कौन से हैं? पहला है दुब्बा, यानी खोखले कद्दू के बर्तन से नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने मना फरमाया। हंतम, ये हरे रंग का घड़ा है जिसमें नबीस तैयार की जाती थी, और मुज़फ़्फ़त यानी रोगनी बर्तन के इस्तेमाल से भी हजूर नबी अलैहिस्सलाम ने मना फरमाया। और चौथी चीज के बारे में हजरत शौबा रदी अल्लाह तआला ने कहते हैं कि अबू जमरा बसा औकात लफ्ज नकीर इस्तेमाल करते थे, यानी लकड़ी का कुरीदा हुआ बर्तन, और कभी आप मुकय्यर का लफ्ज इस्तेमाल करते थे, यानी हदीस को बयान करते हुए कभी मुकय्यर कह देते और कभी नकीर कह देते। बहरहाल दोनों का मतलब, मुराद, माना और मफहूम एक ही बन जाता है। हजूर नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, इहफ़ज़ूहु व अख़बिरूहु मन वराअकुम। आपने इरशाद फरमाया कि इन बातों को याद रखो जो तुम्हें बता दी गई हैं, और अपने पीछे रह जाने वालों को भी जाकर इनकी खबर दे दो। मदनी चैनल के नाज़रीन, ये वफद अब्द कैस जब पहली मरतबा हजूर नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में आया था तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने इन्हें दुखूल जन्नत के लिए चार बातों का हुक्म दिया और चार बातों से मना फरमाया, यानी चार बर्तनों के इस्तेमाल करने से मना फरमा दिया। اور یہاں پر ایک اعتراض شارحین حدیث نے کیا، پھر اس کا جواب بھی خود ہی ارشاد فرمایا. آپ کہتے ہیں کہ حضور نبی پاک صلی اللہ علیہ وسلم نے انہیں چار باتوں کا حکم دیا، امرہم باربع، چار باتوں کا حکم دیا. لیکن حدیث مبارکہ کو اگر دیکھتے ہیں تو بیان پانچ کی گئی ہیں، جن میں سے ایک تو شہادت ہے، اور دوسری نماز کو قائم کرنا ہے، اور تیسری زکات دینا ہے، چوتھی رمضان کے روزے و صیام رمضان، اور پانچویں مال غنیمت کا پانچواں حصہ ادا کرنا. اب یہ بیان پانچ کی گئی جبکہ حکم امرہم باربع چار کا دیا گیا، کہا چار کا کیا اور بیان پانچ کر دی گئی. اس کی کیا وجہ ہے؟ اس کی شارحین حدیث نے وجہ خود ہی ارشاد فرمائی. فرمایا جن چار چیزوں کا حکم دیا تھا ان میں سے ایک چیز ایمان باللہ وحدہ ہے، اس کے بعد جن چیزوں کا ذکر ہے وہ ایمان لانے کی تفسیر ہے، اور بقیہ تین چیزوں کا ذکر کرنا گویا راوی یہاں بھول گئے. یعنی چیزیں ذکر تو چار ہی کی گئی ہیں، راوی نے ان کا ذکر نہیں کیا. اور دوسرا ایک جواب یہ بھی ہے کہ شارحین حدیث یہ کہتے ہیں کہ ایمان باللہ یعنی جو کلمہ شہادت ہے کہ اللہ تبارک و تعالی وحدہ لا شریک ہے، اس کے سوا کوئی معبود نہیں، اور حضور نبی کریم صلی اللہ علیہ وسلم اللہ کے رسول ہیں، کہا یہ ایمان ہے، یہ شہادت بطور تبرک ہے، پھر اس کے بعد جو ذکر کی گئی ہیں وہ چار ہی ہیں، یعنی نماز کو قائم کرنا، رمضان کے روزے رکھنا، زکوٰۃ کو ادا کرنا، اور مال غنیمت جو حاصل ہو اس کا پانچواں حصہ اللہ کی راہ میں دے دینا، اس کو جدا کر دینا. گویا ذکر پانچ ہی کی گئی اور کہا بھی پانچ کا ہی گیا. مدنی چینل کے ناظرین، عبد قیس کا وفد احکام شرع سیکھنے کی غرض سے نبی پاک صلی اللہ علیہ وسلم کی بارگاہ میں حاضر ہوا تو مختلف امور کے ساتھ ساتھ اپنے مشروبات اور برتنوں کے متعلق بھی انہوں نے سوال کیا. تو نبی پاک صلی اللہ علیہ وسلم نے جہاں پر دیگر احکامات کو بیان فرمایا وہیں ان چار طرح کے برتنوں کو استعمال کرنے سے بھی منع فرما دیا. اور یہ جو چار قسم کے برتن تھے ان میں نبیذ تیار کی جاتی تھی، ہنتم شراب پینے کے لیے استعمال ہونے والا یہ ایک سبز برتن تھا، اور دبا کھوکھلا کیا ہوا پکا ہوا کدو، اس کی شکل کی سوراخی بنا دی جاتی تھی، بیچ میں سے جو مواد ہوتا تھا اسے نکال لیا جاتا اور ایک سوراخی کی شکل بنا لی جاتی تھی. نقیر درخت کی جڑ جسے کھوکھلا کر کے اس میں شراب رکھتے تھے اور پیتے تھے. اور مزفت یہ تار کول یعنی سیاہ مادہ سے روغن کیا ہوا شراب پینے کا پیالہ تھا. محدثین کرام نے ان برتنوں کو منع کیوں کیا گیا تھا اس کی وجہ کو بھی بیان فرمایا. اس کی ایک وجہ یہ بیان فرمائی، فرمایا چونکہ یہ برتن شراب پینے کے لیے استعمال کیے جاتے تھے تو شراب کے علاوہ اور مشروب کے لیے استعمال کرنے سے بھی شراب پینے کا جو شبہ ہے وہ ہو سکتا تھا. یعنی یہ خاص برتن تھے، جب کسی نے بھی وہ برتن پکڑا تو سامنے دیکھنے والا متبادر الی ذہن یہ ہوتا تھا اس کے کہ یہ شراب پی رہا، حالانکہ وہ شراب نہیں پی رہا ہوتا تھا بلکہ کوئی اور مشروب جو حلال ہوتا تھا وہ پی رہا ہوتا تھا. تو چونکہ متبادر الی ذہن یہ ہوتا تھا اور اس میں شک پیدا ہو جاتا تھا، اس لیے نبی پاک صلی اللہ علیہ وسلم نے منع فرما دیا تاکہ مشابہت کی صورت بھی پیدا نہ ہو. اور دوسری اس کی وجہ یہ بیان فرمائی کہ ان برتنوں میں شراب کا اثر باقی تھا، پھر جب ایک مدت گزر گئی اور ان میں شراب کا اثر جو ہے وہ بالکل ختم ہو گیا تو سرکار دو عالم صلی اللہ علیہ وسلم نے ان کے استعمال کو پھر مباح کر دیا، پہلے منع کیا تھا اب استعمال کی اجازت دے دی. اور تیسری اس کی وجہ یہ ہے چونکہ اس وقت شراب نئی نئی حرام ہوئی تھی، اگر یہ برتن استعمال ہوتے رہتے تو ممکن تھا کہ استعمال کرنے والوں کو چھوٹی ہوئی شراب بھی یاد آ جاتی، اس لیے ان کے استعمال سے منع کر دیا گیا. پھر کچھ عرصہ کے بعد جب یہ اندیشہ بالکل زائل ہو گیا کہ اب یہ اس طرف نہیں جائیں گے تو پھر اس حرمت کو ختم کر کے منسوخ کر کے دوبارہ انہیں حلت میں تبدیل کر دیا گیا. اس تفصیل سے یہ بات معلوم ہوئی کہ جن خدشات کی بنا پر ان برتنوں کو استعمال کرنے سے منع کیا گیا تھا ان کے دور ہونے پر برتنوں کے استعمال کی اجازت نبی پاک صلی اللہ علیہ وسلم نے پھر خود ہی ارشاد فرما دی۔ لہذا اس طرح کے برتن استعمال کرنا اب شرعاً جائز ہے اور درست ہے۔ ایک موقع پر نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا، جامع ترمذی اور صحیح مسلم شریف کی حدیث مبارک ہے، آپ فرماتے ہیں، انی کنت نہیتکم عن الظروف وان الظروف او ظرفا لا یحل شیئا ولا یحرمه وکل مسکر حرام۔ آپ نے فرمایا کہ میں نے تمہیں ان برتنوں کو استعمال کرنے سے منع کیا تھا، اور بے شک برتن یہ تو کسی چیز کو حلال نہیں کرتے اور نہ ہی کسی چیز کو حرام کرتے ہیں، اور جو حرام ہے وہ کیا ہے؟ فرمایا ہر نشہ آور چیز یہ حرام ہے۔ اور حضور نبی پاک صلی اللہ علیہ وسلم نے صحیح مسلم شریف کی ایک اور حدیث مبارکہ میں فرمایا، نہیتکم عن النبیذ الا فی سقا فشربوا فی الاسقیۃ کلھا ولا تشربوا مسکرا۔ فرمایا میں نے تمہیں سقا کے علاوہ میں نبیذ پینے سے منع کیا تھا، بس اب تم تمام برتنوں میں نبیذ پیو اور نشہ آور مشروبات سے بچو۔ مدنی چینل کے ناظرین، آخر میں نبیذ کے بارے میں بھی سماعت فرمائیے کہ یہ نبیذ جو پیا جاتا تھا یہ کیسے بنایا جاتا تھا۔ نبیذ وہ مشروب ہے جس میں کچھ کھجوریں ڈال دی جائیں اور ان کھجوروں کے ڈالنے سے اس مشروب کے اندر ان کھجوروں کی کچھ مٹھاس پیدا ہو جائے، مگر اعضاء کو سست کرنے والا نہ ہو اور نشہ آور نہ ہو۔ اگر یہ نشہ آور ہو جائے تو اب اس کا پینا حرام ہے، اور اگر یہ نشہ آور نہ ہو، صرف اس چیز کی یعنی کھجوروں کی یا کشمش کی صرف مٹھاس اس کے اندر آئی ہے اور پھر اس کے بعد اسے پی لیا گیا ہے، تو یہ پینا شرعاً جائز ہے۔ پتہ یہ چلا کہ علم سیکھنے کے لیے سفر کرنا یہ بزرگان دین کی سنت ہے، صحابہ کرام علیہ مردوان اس کے لیے سفر کیا کرتے تھے، خود سیکھ کر پھر اس کے بعد واپس جاتے، جو سیکھا ہے وہ آگے جا کر اپنے اہل و عیال کو، پیچھے رہ جانے والوں کو، اپنے اہل محلہ دوستوں کو، ایمان والوں کو سکھایا کرتے تھے، تاکہ ہم بھی ان پر عمل کر کے جنت میں داخل ہو جائیں اور جو ہمارے متعلقین ہیں وہ بھی ان پر عمل کریں اور ان کے صدقے جنت میں پہنچ جائے۔ اس لیے مدنی چینل کے ناظرین، ہمیں سیکھ کر آگے سکھانا چاہیے، یہ بھی خیر خواہی ہے ایک مسلمان کے ساتھ۔ خود بھی جنت میں جانے والے اعمال کیجئے اور کوشش کیجئے جو ہمارے متعلقین ہیں، ہمارے اہل و عیال ہیں، دوست احباب ہیں، رشتہ دار ہیں، وہ بھی نمازی بن جائیں، نیک اعمال کرنے والے بن جائیں، اور ان نیک اعمال کی برکت سے اللہ کریم اپنے فضل و رحمت سے انہیں بھی اور ہم سب کو بھی جنت عطا فرمائے۔ آمین بجاہ نبینا امین، صلی اللہ تعالی علیہ وآلہ وصحابہ وبارک وسلم۔ ایمان ہے قول مصطفیٰ۔